نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. سیرت نبوی کے سلسلے میں اب ہم دیکھیں گے کہ نبی صلی اللہ علیہ وسلم کس خاندان سے تعلق رکھتے تھے اور کچھ باتیں آپ کی نبوت کے آغاز کی. میری ان باتوں کو سنتے وقت اگر آپ لوگ چھوٹے چھوٹے نوٹس لیتے جائیں نا تو آپ دیکھیے گا کہ آپ کے پاس ایک چھوٹا سا بکلیٹ تیار ہو جائے گا انسائیکلوپیڈیا آف سیرہ کا. کچھ چیزیں یاد رہیں گی کچھ نہیں, کچھ بات میں آپ بک سے جا کے ٹیلی کر لیں گے تو ان شاء اللہ تعالیٰ یہ ساری چیزیں آپ کو فائدہ دیں گی. کیونکہ آپ دیکھیے کہ سیرت کا موضوع جو ہے نا ایک ایسے باغ کی طرح کہ جس میں ہمیشہ بہار رہتی ہے, اور اس میں جو بھی پھول آپ چنیں گے نا اس کی خوشبو ضرور آپ کو محسوس ہوگی. اب یہ آپ کے اوپر ہے کہ آپ کی توجہ کب بھٹک گئی, آپ نے کیا سنا کیا نہیں سنا. تو کوشش کریں کہ آپ نے اس باغ کے ہر پھول کو چننا ہے اور اس کو نوٹ کرنا ہے. ابھی تک جو بات ہم نے کی وہ کیا تھی کہ سیرت پڑھنے کے فائدے کیا ہیں, مقاصد کیا ہیں, سیرت کو سیرت کیوں کہتے ہیں. حلیہ مبارک ہم نے دیکھا امام ابن حزم کی زبان سے اور ام مابت کے نام سے. اب ہم دیکھیں گے کہ نبی صلی اللہ علیہ وسلم کس خاندان سے تعلق رکھتے تھے, تھوڑی سی باتیں آپ کے بڑوں کی. کیونکہ آپ دیکھیے کہ انسانی ناطے سے ہم سب بھی اپنے خاندانوں کو بڑی اہمیت دیتے ہیں, بلکہ ذات برادری کا بت ہے. اگر کوئی آپ سے پوچھے آپ کون ہیں تو لوگ بڑے شوق سے اپنے پیچھے اسلاف تک جاتے ہیں, میں فلاں کی بیٹی ہوں, اس کی پوتی ہوں, اس کی بہو ہوں, لائک دس. یہ ہمارے اندر ہے. تو تھوڑا سا صرف چیتا چیتا باتیں آپ کے ساتھ شیئر کروں گی کہ جو ہمارے علم میں بھی اضافہ ہوگا اور اس کے پیچھے کوئی حکمت ہے, کیونکہ کچھ نام ہم نے شروع سے سنے ہوئے ہیں اللہ کے نبی کے بڑوں کے. تو آج انشاءاللہ ہم اس کے اوپر بات کر سکیں گے تھوڑا سا. تو نبی صلی اللہ علیہ وسلم کا نسب نامہ, اس کو یاد کرنا بھی ہمارے اسلاف کی روایت رہی ہے. جس سے بھی محبت ہوتی ہے نا انسان اس کے اوپر والوں کو بھی جانتا ہے. جیسے کبھی دو لوگ بیٹھے ہوں کسی ایک گاؤں کے لوگ کہیں مل جائیں تو وہ پوری کڑی جوڑ لیتے ہیں, اچھا آپ اس کی بیٹی ہیں, اس کی بہو ہیں, آپ ادھر ہیں, اس کے تو اچھا لگتا ہے, محبت کا اظہار ہوتا ہے, دوستیاں نکل آتی ہیں, رشتہ داریاں. تو اللہ کے نبی صلی اللہ علیہ وسلم کے نام سے اگر اوپر چلے تو آپ کا نام محمد تھا صلی اللہ علیہ وسلم, باپ کا نام عبداللہ تھا. آپ اس طرح لکھ سکتے ہیں محمد بن عبداللہ بن عبد المطلب, دادا تھے آپ کے, بن ہاشم, ہاشم آپ کے پردادا تھے, بن عبد مناف, بن قصی, بن کلاب, بن مرہ, بن کعب, بن لوی, بن غالب, بن فہر, بن مالک, بن نظر, بن کنانہ, بن خزیمہ, بن مدرکہ, بن الیاس, بن مدر, بن نزار, بن مات, بن عدنان, اور عدنان سے اوپر ہے حضرت اسماعیل علیہ السلام. یہ جتنے بن ہیں نا یہ اتنی پوچھتے تھیں. گویا کہ کیا پتہ چلا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا تعلق حضرت اسماعیل علیہ السلام کے خاندان سے تھا. ان کے بیچ میں کتنی پشتیں گزری اس سے ہمیں کوئی سروکار نہیں ہے, کوئی کچھ کہے گا کوئی کچھ کہے گا. اگلا پوائنٹ ڈالیے, ایسے بلٹ پوائنٹس ڈال کے نا تو انفارمیشنز جمع کریں. یہ جو بھی ہم نے دیکھا نسب نامہ یہ آپ کے باپ کی طرف سے تھا, جس کو آپ کہیں کہ نبی صلی اللہ علیہ وسلم کے دیدیال. آپ تھوڑی سی ننیال کو اگر دیکھنا چاہیں تو نبی صلی اللہ علیہ وسلم کی ماں کا نام آمنہ بی بی تھا, آپ کے نانا کا نام وہب تھا, پر نانا کا نام عبد مناف تھا, پھر اس کے بعد پر کے اوپر اگلا نصب چڑھتا ہے تو بن زہرہ بن کلاب تھے. ٹھیک ہے, تو یہ وہی کلاب ہے جن کا بھی قصی بن کلاب میں ہم نے نام سنا, جو باپ کی طرف سے بھی آپ کے نصب میں آتے ہیں. ان کا نام کہتے ہیں کہ عروہ تھا یا حکیم تھا, کتوں کے ذریعے اکثر شکار کھیلتے تھے تو اس نسبت سے ان کا نام کلاب ہو گیا. عربی میں کلب کتے کو کہتے ہیں. ٹھیک ہے, تو شکار عربوں کی گٹی میں پڑا ہوا تھا, تو کتوں کے شکار کی وجہ سے آپ کے یہ پردادا یا پرنانا اس نسب میں جو بھی تھے ان کو کلاب کہا جانے لگا. پھر اگلا سوال ہے کہ آپ کا قبیلہ کون سا تھا. جیسے اب آپ کی ہماری ذاتیں ہم نے بنائی ہوئی ہیں نا, کچھ ہیں بھی کچھ ہم نے زیادہ ہی بنا لی ہیں, لیکن یہ ہے کہ آپ کا قبیلہ قریش تھا سب سے پہلے, پورے عرب کا سب سے معزز قبیلہ تھا. یہ قریش جو تھے اصل میں فہر بن مالک یا نظر بن کنانہ کا لقب تھا, اسی وجہ سے پھر ان کی اولاد اسی نسبت سے مشہور ہو گئی. بڑا معروف قبیلہ تھا, سرداری اس قبیلے کے ہاتھ میں رہتی تھی. قصی کو ایک خاص مقام حاصل تھا جس کی وجہ سے نام پہ یہ چیز چلتی گئی. نام ان کا زید تھا. بچپن میں یتیم ہو کر والدہ کے ساتھ ملک شام کے قبیلے عزرا کے اندر آ کے جا بسے, وہیں پلے بڑھے, جوان ہوئے تو مکہ میں آ گئے. ان کو یہ خوبی ملی کہ خانہ کعبہ کے متولی قرار دیے گئے. متولی کیا تھا؟ ٹیک کیئرر آج کی زبان میں. خانہ کعبہ سے محبت سے سب کرتے تھے, اور یہ ذہن میں آپ رکھیے کہ یہ سب مسلمان لوگ تھے. بگاڑ آ گیا تھا, اسی لیے ہم ان کو مشرکین مکہ کہتے ہیں, لیکن یہ ہے کہ ان کو خانہ کعبہ کے متولی بننے کا فائدہ ہوا. قبیلہ قریش کا پہلا شخص تھا جس کو کعبہ کا متولی قرار دیا گیا. چابی ان کے ہاتھ میں ہوتی تھی خانہ کعبہ کی, جس کے لیے چاہتے جب چاہتے خانہ کعبہ کا دروازہ کھول دیتے. یہ کارنر تھی. کسی کو کسی جگہ کی چابی دینا کیا ہوتا ہے؟ اعتماد بھی ہوتا ہے اور عزت بھی ہوتی ہے. ہم ٹرسٹ کرتے ہیں جس پہ, اس کو چابیاں دے دیتے ہیں. اور اللہ کے گھر کی چابی, یہ تو بہت بڑی آنر تھی. یعنی یہاں سے آپ یہ سمجھیے کہ اللہ کے نبی اعلیٰ خاندان سے تھے, کوئی گرے پڑے خاندان سے نہیں تھے. پھر حاجیوں کی میزبانی کا طریقہ بھی اسی خاندان سے شروع ہوا. کہتے ہیں کہ حج کے دنوں میں بہت بڑے بڑے کھانے تیار کرواتے, چمڑے کے بڑے بڑے حوض ہوتے جس میں کھجور, کشمش, شہد, شربت بنوا کے حاجیوں کو پیش کرتے. آج بھی اگر اللہ آپ کو لے جائے تو آپ دیکھیں گے کہ سعودی عرب کے لوگ بہت ہاسپیٹیبل ہیں, بہت مہمان نواز ہیں. رمضان میں تو ایکسٹریم ہو جاتی ہے, پورا افراد خانہ لوگوں کو جا کے کھانے کھلاتے, افطاریاں سحریاں بانٹتے ہیں. تو یہ چیز پیچھے سے چلتی آ رہی ہے. عربوں میں جو خوبیاں تھیں اس میں ایک خوبی ان کی مہمان نوازی کی بھی تھی. اس طرح سے حاجیوں کی خدمت بھی کرتے. اسی طرح اس شخص کے ہی دور میں دار الندوہ نام کی ایک بلڈنگ بنی. آگے آپ سیرت میں اس کا نام سنیں گے, تو آج ہی نوٹ کر لیں کہ گھر بنا تھا, گویا کہ آپ کہہ لیں آج کا پارلیمنٹ ہاؤس تھا. قریش کی جو ساری اجتماعی ایکٹیویٹیز ہوتی تھی, سرگرمیاں, وہ وہاں پہ ہوتی تھی. شادی وغیرہ کی رسمیں ادھر ہوتی تھی. اسی طرح قریش کا جھنڈا اور کمان بھی قصی ہی کے ہاتھ میں تھی. یعنی یہ بہت ایک ان کا ٹریڈیشن تھا کہ جب کوئی لڑنے کے لیے جاتا تھا تو اس کو جھنڈے کو پہلے اس کے ہاتھ پہ جا کے باندھتے تھے. گویا کہ آپ کہہ لیجئے کہ اس شخص کو اللہ تعالیٰ نے ایک عزت دی تھی, کریم بھی تھا, عقل مند بھی تھا. اور سب سے بڑھ کے یہ کہ قریش کے لوگ اس کی بات بڑی خوشی سے مانتے تھے. یہ بھی ایک بہت بڑی خوبی ہوتی ہے کسی کی کہ لوگ اس کی بات بھی مانیں اور خوش بھی رہیں. اگر ہم کسی کو بات کہیں اور اگلا بات مان لے, خوش نہ ہو, تو یہ ناکامی کی علامت ہوتی ہے. ٹھیک ہے, تو یہ آپ کے قبیلے کا تھوڑا سا تعارف تھا. تھوڑی سی باتیں آپ کے خاندان, قبیلے کے بعد خاندان ہے. عربوں میں آپ کو پتہ کہ کلوز کلوز ہوتے ہوئے آتی ہیں, جیسے ہمارے ہاں مختلف لفظ ہیں نا, برادری, قبیلہ, ذات, اس طرح عربوں میں بھی تھی. تو اگر آپ دیکھیں کہ آپ کا خاندان کیا تھا, تو ہاشمی خاندان تھا آپ کا, اور آپ کے پردادا ہاشم سے نسبت جڑ رہی تھی. حاجیوں کا پانی بھی پلاتے تھے, حاجیوں کو چونکہ میزبانی کرتے تھے قصی. اس کے بعد یہی کام آگے ان کی نسلوں میں آتا گیا. اور ہاشم کے بارے میں کہتے ہیں کہ یہ اتنے مہمان نواز تھے کہ روٹیوں کو توڑتے, گوشت کے شوربے میں بھگوتے اور مہمانوں کو کھلاتے. یہ بالکل ایسے ہی کہ آج کے دور میں ایک بہت پوش دعوت ہو. عربوں میں اتنا گوشت اور کھانا نہیں پکتا تھا, کھجور اور اس طرح کی ٹھنڈا کھانا کھاتے تھے. لیکن کہتے ہیں کہ یہ ہاشم اتنے مہمان نواز تھے کہ روٹیاں توڑ توڑ کے شوربے میں بھگوتے اور لوگوں کے لیے چھوڑ دیتے. اس سے ان کا نام ہاشم ہوا. ہاشم کہتے ہیں توڑنے کو, ہاشم توڑنے والا. کس چیز کو توڑتے تھے؟ روٹیوں کو توڑتے تھے. اور بالکل جیسے وہ آپ کہتے ہیں نا, سخاوت کرتے تھے. اسی لیے ان کو سردار مانا جاتا تھا. پتہ کیا چلا کہ جو دوسروں کو کھلاتا ہے, جو دینے والا ہوتا ہے, اللہ اس کو سردار بنا دیتا ہے. اس کا نام اصل میں عمر تھا, عمر. آپ اگر لفظ کہیں عمروں پڑھے نا اردو کے ناطے سے, تو سمجھ لیجئے کہ یہ عمر ہے. عین میم را و ہے. قریش جو نبی صلی اللہ علیہ وسلم کا خاندان تھا, ان کا پیشہ تجارت تھی. اس لیے آج بھی بزنس پسندیدہ ہے نوکری کرنے سے, کیونکہ نوکری میں کئی چیزیں مجبوریوں کے نام پہ زندگیوں میں داخل ہو جاتی ہیں اور تجارت میں چوائس زیادہ ہوتی ہے. ہاشم جو تھے, یہ دو سفر ایک سال میں کرواتے تھے تجارت کے نام پر. سردیوں میں یمن کی طرف قافلے کو بھیجتے اور گرمیوں میں شام کی طرف. موسم کے اس بار سے اسی کا تذکرہ سورۃ قریش میں ہم پڑھتے ہیں, لی ایلاف قریش ایلافہم رحلۃ الشتاء والصیف فلیعبدوا رب ھذا البیت. ٹھیک ہے, تو اس طرح سے یہ خاندان جاتا تھا تجارت کے لیے. جب گئے تو ایک موقع پہ جب یثرب سے گزرے, मक्का से शाम जाते हुए रास्ते में मदीना आता है, जिसको उस दौर में यसरब कहा जाता था। तो वहाँ इन्होंने बनू अदी ख़ानदान की एक औरत सलमा बिनत अमर से शादी की। कुछ अरसा वहाँ रहे, आगे गए फ़लस्तीन में इनका इंतकाल हो गया गज़ा के मुकाम पर। जब ये वहाँ से गए तो जो इनकी बीवी थी, अब ये कौन है आप ख़ुद सोचेंगे भी, अल्लाह के नबी का ननिहाल शुरू हो रहा है इधर से। जब ये वहाँ गए तो जो सलमा थी वो प्रेग्नेंट थी, बाद में एक बच्चा पैदा हुआ। कुदरती तौर पे जो बच्चा पैदा हुआ ना, उसके बाल सफ़ेद थे, तो सफ़ेद बालों वाले को शैब कहते हैं, शैबा। कुरान में भी आपको आगे जाके तذکرہ मिलेगा। तो उस बच्चे का नाम जब शैबा रखा गया, मदीना में ये बच्चा परवरिश पाता है। मक्का में हाशिम के ख़ानदान, बीच में थोड़ी थोड़ी दोस्तियाँ तो थी ना, उनको पता नहीं था कि ये हमारे ही ख़ानदान का बच्चा है, समझ आई बात। मक्का का एक मर्द उठा, मदीना से गुजरते हुए मदीना की एक औरत से शादी की, फ़लस्तीन में उसका इंतकाल हो गया। उस शादी के नतीजे में वो औरत प्रेग्नेंट हो गई, बच्चा वहाँ था। मक्का वालों को नहीं पता कि ये हमारे ही ख़ानदान के एक मर्द का बच्चा है। अब वो फौत हो गए, ये बच्चा मदीना में पलता रहा, मक्का वालों को नहीं पता। और अरब लोग अपने हसब नसब पे बहुत मतलब फ़ख्र करते थे। 8 साल का जब ये बच्चा शैबा हो गया, तो मुतलिब जो थे नबी सल्लम के परदादा, उनको पता चला कि मदीना में हमारे ख़ानदान का एक बच्चा पल रहा है। चुनाचे उन्होंने उस बच्चे को बुलाना चाहा। जब वो उस बच्चे को वापस लेकर आए, क्योंकि अभी बाप के पास बच्चा होना चाहिए, उसके ख़ानदान का था, पहले वो ननिहाल में पल रहा था, तो उस वक्त जब वो बच्चा साथ आया मुतलिब के, तो लोगों ने समझा कि मुतलिब कोई ग़ुलाम ख़रीद के ले आए हैं, आम रिवाज था। तो उसको उन्होंने अब्दुल मुतलिब कहा। तो अब्दुल मुतलिब कौन है? अल्लाह के नबी के दादा। तो गोया कि आपको आज क्या बात पता चली, नई बात होगी शायद आपके लिए, कि अब्दुल मुत्तलिब जो नबी सल्लम के दादा थे, इनको भी अल्लाह ने मदीना की औरत के बतन से पैदा किया। 8 साल तक मदीना में रहे, फिर जब पता चला तो वापस आए, तो अब्दुल मुत्तलिब के नाम से कहलाए, और ये इनकी नस्ल से फिर आगे अल्लाह के नबी सल्लम आए। अब ये आपके दादा तक हम पहुँच गए हैं। अब्दुल मुत्तलिब कैसे थे? बहुत खूबसूरत, अजीम इंसान थे। कहते कि इनके दौर में कोई इनके लेवल का नहीं था। कुरैश के सरदार भी थे और मक्का के काफिला तिजारत के जिम्मेदार भी थे। इतनी ज़्यादा सखावत करते थे कि इनका नाम फैयाज पड़ गया, जनरस जिसको आज की ज़ुबान में आप कहें। कहते कि इनका जो दस्तरखान था, हर वक्त मिसकीनों और गरीबों से भरा रहता। इंसान तो इंसान, चिड़ियों और जानवरों तक को रोटियाँ खिलाते थे। कहते हैं कि इनके लिए एक बात मारूफ क्या हो गई थी कि ज़मीन पर इंसानों और पहाड़ की चोटियों पर वहशी जानवरों और चिड़ियों को खिलाने वाला। हम अपने लिए क्या अमल लेंगे इधर? हमें शौक़ है लोगों को खाना खिलाने का, हम खिलाते हैं कब? जब हमारा नाम होता है। लेकिन अब देखिए कि ये सखावत अल्लाह के नाम पे खिलाना पिलाना, तो पता क्या चला कि जब अल्लाह के नाम पे इंसान कहीं खाना खिलाए, तो उसमें कोई अपना नाम या अपनी तारीफ़ें और अपनी चुदराहट नहीं रखनी चाहिए। फिर उसके बाद इनको एक और अल्लाह ताला ने शर्फ भी दिया अल्लाह के नबी के दादा को, और वो क्या कि जमजम का कुआं जो था, खोदने का फ़ख्र इन्हीं को हासिल हुआ। जमजम शुरू से था, आपको पता है कि जब हज़रत इब्राहिम इस्माइल किस्सा पढ़ते हैं, आगे आएगी थोड़ी सी इस पे भी बात, तो उस वक़्त से था। लेकिन कबीला जुरहम जो उस दौर में था, जब मक्का से उसको निकाला गया, तो उन्होंने चश्मा बंद कर दिया। आप ये कह लिए कि उसको थोड़ी देर के लिए हटा दिया, पता नहीं चलता था कि जमजम का चश्मा किधर था। अल्लाह ताला ने अब्दुल मुतलिब को ख्वाब के ज़रिए से उस चश्मे की जगह दिखाई। बड़ा दिलचस्प है, लेकिन अब इस वक्त चूंकि हम डिटेल्स नहीं कर रहे ना, तो बस ये चंक्स छोटे छोटे लेते जाएं कि कैसे अल्लाह अपने काम करते हैं। ख्वाब में इनको एक बदली दिखाई गई थी कि वो एक जगह पे घूम रही है, और बाद में बिल्कुल जब उस बदली के नीचे से ज़मीन खोदी गई, तो वहाँ से दोबारा चश्मा जमजम का निकल आया था। और अल्लाह ताला ने इस चश्मे को फिर ऐसा आबाद किया कि अब रहती दुनिया तक ये इंसानों के फ़ायदे के लिए। अब्दुल मुतलिब को एक और ऑनर भी मिली, और वो क्या कि इनके दौर में अब्रहा के लश्करों ने हरम पर, खाना काबा पर हमला किया। वो कौन थे? आप कह लें कि रिलीजियस मैटर था, फिरकेबाजी थी। यमन के वो लोग थे, हबशी थे, ब्लैक थे। सरदार का नाम अब्रहा था, यमन पर काबिज़ भी था और वहाँ का हुक्मरान था। इसने देखा कि लोग खाना काबा पे बहुत शौक से जाते हैं, इसने भी एक हरम बनाया अपना यमन में, और दिल चाह के लोग उधर हैं। लेकिन देखिए कि बातिल चीज़ें जितनी मर्जी बन जाएं, वो पनपती नहीं है, हक हक होता है। जैसे ये ऐसी है कि एक असली चीज़ होती है, एक नकली। आप कोई भी काम शुरू करेंगे ना, लोग उसकी नकल में बहुत सारे काम शुरू करेंगे, लेकिन वो क्वालिटी नहीं होगी। आहिस्ता आहिस्ता जाने वाले को खुद पता चल जाता है कि हम इतना वक्त ज़ाया कर रहे हैं, तो हम पैसा भी लगा रहे हैं, तो चलो नकली की बजाय असली चीज़ ले लेते हैं। जब इसने देखा कि लोग खाना काबा में बड़े शौक से आते हैं, मेरे हरम में नहीं आते, तो हसद के मारे ये हमला करने के लिए निकला। 60,000 फौजियों का लश्कर लिया कि जाके मैं इस हरम को ख़त्म ही कर दूँ। देखिए ये भी एक तासुब की बात है ना, आज मुसलमान फिरकेबाजी के नाम पे दूसरों की मस्जिदों को बुरा भला कहते हैं और गलत बातें कहते हैं, अपने काम की क्वालिटी नहीं ठीक करेंगे, दूसरे से हसद के मारे गलत बातें बाहर फैला देंगे। इसी तरह इन्होंने भी किया, लेकिन अल्लाह ने किस तरह अपने घर की हिफाजत की कि जब मुजदलफा और मीना के दरमियान वादी मखसर में ये लश्कर पहुंचा, अब्दुल मुतलिब चूंकि उस वक्त सरदार थे, इन पर बड़ी जिम्मेदारी आती थी, इन्होंने क्या किया कि अपने लोगों से कहा सब पहाड़ों में चलो और जाके अल्लाह से दुआ मांगी, अल्लाह मैं अपने बाल बच्चों को लेके जा रहा हूँ, तू अपने घर को संभाल। लोगों ने बुरा मनाया, बल्कि अब्दुल मुतलिब इस लश्कर वालों के पास कुछ अपने तिजारती के सामान के लिए आए, तो उन्होंने कहा कि हम तो सोच रहे थे आप बहुत बड़े सरदार हैं, आप आएंगे हमसे हरम की और खाना काबा की बातें करेंगे, कुछ निगोसिएशन करें, आप तो अपनी ज़ाती बातों पे आ गए, आपने तो बड़ी गिरी हुई बात की है कि इज्तमाही काम को छोड़ के इनफरादी फ़ायदे नुकसान की बातें कर रहे हैं। तो उस पर अब्दुल मुतलिब ने कहा कि देखो मेरी चीज़ें ना मुझे वापस करो, ये घर भी अल्लाह का है और हरम भी, वो खुद तुमसे निपटेगा। यानी इन्होंने अपना मामला पूरा अल्लाह पे डाल दिया। जब वो वहाँ चले गए, अल्लाह ताला ने आसमान से अबाबीलें भेजी और उन्होंने थोड़ी देर में उस लश्कर को भूस की तरह कर दिया। इस पे सूरत आप पढ़ते हैं, सूरत अलफील, अलम तर कैफ फ़अल रब्बुक बिअस्हाबिल फील, पूरी सूरत आप देखें कि अल्लाह ताला कहते हैं कि उन्होंने किस तरह कर दिया, बिल्कुल खाए हुए भूस की तरह कर दिया। ये वाक्या अल्लाह के नबी की पैदाइश से 50 यानी 50 या 55 यानी 55 दिन पहले हुआ। अरब लोगों के पास कोई इस तरह के कैलेंडर और आज की जुबान में गूगल्स और याहू कैलेंडर्स तो नहीं थे। कैसे याद करते थे चीज़ों को? किसी खास वाक्य के साथ रिलेट कर लेते थे। जैसे आपने देखा होगा हमारे बड़े भी, यानी आज भी हमारे कुछ नानियाँ दादियाँ किसी चीज़ को याद करें ना, तो कहती हैं अच्छा वो जब पाकिस्तान बना था ना फिर तुम पैदा हुई थी, वो सदर अयूब जब सदर बना था ना तो मेरा ये बेटा हुआ था। आपने सुना होगा, क्योंकि जो लोग लिखत पढ़त नहीं कर पाते वो वाक़यात से लेते हैं। तो अरबों के पास नबी सल्लल्लाहु अलैहि वसल्लम के यौम विलादत को जानने का कोई ज़रिया नहीं था, तारीख तो उस वक़्त लिखी नहीं जा रही थी। इसलिए गौर से सुनिएगा ये जुमला कि अल्लाह के नबी की वफ़ात का दिन तो बहुत सबको पता है, यकीनी बात है, क्योंकि इतने सहाबी थे आपके, इतने चाहने वाले थे, आप एक लीडर बन चुके थे, मदीना के हुक्मरान थे, मक्का के फातह बन चुके थे। लेकिन जिस दिन नबी सल्लम पैदा हुए, किसी को पता थोड़ी था कि ये बच्चा पैदा हो रहा है कल नबी बनेगा, नंबर एक। दूसरी बात है कि अरबों में बर्थडे मनाने का कोई रिवाज ही नहीं था, कि वो सारे ख़ानदान की बर्थडेज लिखते फिरें क्योंकि इनको हैप्पी बर्थडे कहना है और केक काटने, तो लिहाजा नबी सल्लम कब पैदा हुए किसी को नहीं पता। दो बातों में एक बात ज़्यादा मारूफ है कि वो रबीउल अव्वल था, ये तो सच है, पीर का दिन था ये भी सच है, लेकिन या वो 9 थी या 12 थी। और अगर आप ईसवी कैलेंडर को, जो सोलर कैलेंडर आज हमारे पास है, इसको जाके उसके साथ जोड़ के देखेंगे ना, तो वो पीर का दिन जो था उस साल 9 रबीउल अव्वल को आता था। आज आप देखिए हमारे कल्चर में 12 रबीउल अव्वल को कितने तपाक से नबी सल्लम का यौम विलादत समझ के हम मनाते हैं। ये उसी तरह की गलत फहमी है जैसी 25 दिसंबर को हज़रत ईसा की लोग मनाते हैं, हालांकि आपको पता है कि हज़रत ईसा भी 25 दिसंबर को नहीं पैदा हुए थे। असल में शैतान नबी सल्लम की वफ़ात की खुशी कराता दर पर्दा, और बेचारे मोहब्बत के मारे भोले वाले हमारे मुसलमान ये भी कह रहे होते हैं जी ये यौम विलादत भी, और ये भी कह रहे होते हैं यौम वफ़ात है, फिर खुशी किस बात की? बिलफर्ज 12 रबीउल अव्वल को हम मान ही लेते हैं, कोई बड़ी बात नहीं है, मान लेते हैं कि 12 रबीउल अव्वल ही तो आपका यौम विलादत और उसी दिन आप फौत हुए, तो बताएं गम खुशी पे भारी होता है या खुशी गम पे? शादी वाले घर में मैयत हो जाए तो शादी की खुशी होगी या गम की? तो ये छोटी सी एक अकल की बात आती है अकल में, लेकिन बहरहाल ये है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पैदा हुए, बहार का मौसम था, शाबे बनी हाशिम की घाटी थी उसमें आप पैदा हुए, और उस वक्त सामुल फील की वजह से उस साल को जब याद रखा जाता है, तो अगर आप आज के ईसवी कैलेंडर के नाते से देखें तो 571 571 ईसवी थी, यानी हज़रत ईसा अलैहिस्सलाम को दुनिया से उठाए जाने के 571 साल, 550 साल हो गए हुए थे जब नबी सल्लम आए। تو یہاں آپ کو ایک چیز ملی کہ حضرت عیسیٰ آخری نبی تھے بنی اسرائیل کے، نبی صلی اللہ علیہ وسلم پہلے تھے بنی اسماعیل کے، دونوں کے بیچ میں کوئی نبی نہیں آیا، تو تقریباً 550 سال تک کوئی نبی نہیں آیا دنیا میں، اتنے اندھیرے تھے اس دنیا میں جب اللہ کے نبی دنیا میں آئے اور اللہ نے ان اندھیروں میں روشنی کو پیدا کیا. یہاں سے آپ دیکھیے کہ اللہ کے نبی کے ذریعے جو نور ہدایت پھیلا، اس نے کتنے خوبصورت طریقے سے ان ساری چیزوں کو آگے کیا کہ اللہ کے نبی جب پیدا ہوئے تو اس کی خوشی کتنی منائی گئی. اب یہاں تو یہ بات ہو رہی ہے اللہ کے نبی کی پیدائش کی، تھوڑی سی بات آپ کے باپ کی بھی کر لیں. دادا کا تو آپ نے سن لیا، آپ کے باپ کون تھے؟ عبداللہ ان کا نام تھا. عبد المطلب کے سب سے خوبصورت پاک دامن اور لاڈلے بیٹے تھے، ان کو ذبیح اللہ بھی کہا جاتا ہے. ہوا کیا کہ جب زمزم کا چشمہ عبد المطلب کھدوا رہے تھے نا، پیچھے آپ کو بتایا ہے، تو جب کنویں کے نشانات برآمد ہوئے تو قریش نے کہا کہ ہم بھی عبد المطلب کے ساتھ اس میں شرکت کریں گے. بڑا آنر سمجھتے تھے، جیسے آج بھی لوگ نمائشی نیکیاں بہت کرنا چاہتے ہیں. اچھا جی، چشمہ زمزم کا کھود رہا ہے تو یہ کیا بات ہے، صرف عبد المطلب کے ذریعے سے کھودے گا اور بنو ہاشم سے؟ نہیں جی، ہم بھی کریں گے. لڑائی شروع ہو گئی. جب لڑائی شروع ہونے لگی تو عبد المطلب نے ایک نظر مان لی. اب سنیے نظر کیسی ان کی دلچسپی. کہنے لگے اگر مجھے اللہ نے 10 بیٹے دیے تو میں ایک بیٹے کو اللہ کی راہ میں ذبح کر دوں گا. پہلے دور میں ایسی نظریں لوگ بہت مانتے تھے، ایک کو کر دوں گا، یہ کر دوں گا، وہ کر دوں گا، اور جو سب سے زیادہ عقل مند، لائق، خوبصورت ہوگا نا، میں اس کو ذبح کروں گا. اللہ کا کرنا دیکھیے کہ عبد المطلب کی نظر پوری، اللہ نے ان کو 10 بیٹے دیے اور 10 میں سے سب سے خوبصورت بیٹا عبداللہ تھا. اور جب قرآن دازی کی کہ اچھا 10 میں سے کس ایک بیٹے کو نکالے، تو قرآن دازی میں نام آ گیا عبداللہ کا. اب آپ سوچیے کہ اللہ کیسے لوگوں کے لیے ہدایت کے سامان کرتا ہے. کہتے جب عبداللہ کا نام آیا، نہ عبد المطلب چاہتے تھے ان کو مارنا، کون بیٹے کو مارے، اور نہ قریش مارنا چاہتے تھے. انہوں کا خبردار، ہم تو اس بیٹے کو نہیں ماریں گے. اور خاص طور پہ عبداللہ کے ماموں سارے آ گئے، انہوں نے کہا ہم نہیں مانیں گے. کہا اور ایک دفعہ پھر کرو. اس دور سے بھی یہ رواج ہوا کہ انہوں نے کہا کہ ٹھیک ہے، میں عبداللہ کو نہیں مارتا، 10 اونٹ اس کی جگہ ذبح کرتا ہوں. پہلا فال نکلی ختم، اب دوبارہ کورا ڈالتے ہیں، اب کس بیٹے کا نکلتا ہے. 10 دفعہ عبداللہ ہی کا نام آ رہا ہے، اور ہر دفعہ عبداللہ کو بچانے کے لیے 10 اونٹ کرتے ہوئے 100 اونٹ ہو گئے. آخر پھر اس دور سے وہ رسم پڑی جو انشاءاللہ آپ سورت مائدہ میں پڑھیں گے آ کے، کہ ایک جان کے بدلے میں 100 اونٹوں کی قیمت ہے. وہ اس دور میں عبد المطلب سے آئی، اور اللہ کے نبی فرمایا کرتے تھے کہ میں 2 ذبیحوں کی اولاد ہوں، ایک عبداللہ اور ایک حضرت اسماعیل علیہ السلام. یہاں رک کے ذرا سوچئے، میں جب بھی یہ واقعہ پڑھتی یا سناتی ہوں تو میرا دل رکت میں آ جاتا ہے. اللہ کیسے بچاتا ہے؟ اگر اس دن عبداللہ فوت ہو جاتے یا ذبح کر دیے جاتے تو نبی صلی اللہ علیہ وسلم کہاں سے آتے؟ انسانیت اتنے نور ہدایت سے محروم رہ جاتی نا. اگر اللہ سبحانہ تعالیٰ اس دن اسماعیل کو ذبح کروا دیتے حضرت ابراہیم کے ہاتھوں، تو اسماعیل کی نسل سے نبی صلی اللہ علیہ وسلم نہ آتے. تو آپ دیکھیے کہ اللہ نے جب کوئی کام کرنا ہوتا ہے نا، بہت بڑے خطروں کے بیچ میں سے بھی کروا لیتا ہے. یہ بالکل ایسی ہے کہ جیسے فرعون نے کتنے بیٹے مروا دیے بنی اسرائیل کے، لیکن موسیٰ کو اللہ نے بچانا تھا، اور کہاں بچایا؟ فرعون کے گھر میں پلوایا بھی اسی کے ٹکڑوں سے. تو اللہ نہیں ڈرتا. یہاں آپ کے میرے عمل کی بات ہے، اپنے لیے عملی نقطے ساتھ ساتھ لکھیں. فعال لما یرید ہے، اس نے کوئی کام کرانا ہے، ہو کے رہے گا. ساری دنیا اس کام کی مخالفت کرے، اللہ وہ کام کرائے گا. اگر آپ نے یہ کورس کرنا ہے اور اللہ نے آپ سے یہ کورس کروانا ہے، اللہ آپ سے کروا لے گا. آپ کے فتنوں میں حالات خراب، گڑبڑیں، یہ نہیں وہ نہیں، ڈونٹ وری، جمے رہیں، اللہ آپ سے کام کروا لے گا. ادروائز خرابی کیا ہے؟ ہم ڈھیلے ہوتے ہیں، اللہ بھی کام نہیں کرواتا. خیر، اللہ کے نبی کے باپ بچ گئے. اب جب عبداللہ بڑے ہوتے ہیں تو ان کی شادی پھر مدینہ میں ہوتی ہے. نوٹ کیجئے، اللہ کے نبی کے دادا، ان کی ماں بھی مدینہ سے تھی، سلمہ، ابھی پیچھے ہم نے پڑھا. اب اللہ کے نبی کے جو باپ تھے عبداللہ، یہ تجارتی سفر میں مدینہ سے گزرے. اس دور میں یہ نہیں ہوتا تھا کہ ناروے آنے کے باوجود بھی کہتے ہیں کہ شادی ہم نے گاؤں کے بیٹے سے ہی کرنی ہے، اور سب کچھ کر کے بھی کہتے ہیں ہمارے خاندان کا تو پھر ہم کریں گے. مکہ میں تھے تو مکہ میں ہوگی شادی، سفر میں تھے مدینہ میں ایک عورت پسند آ گئی، وہاں شادی ہو گئی، شام گئے وہاں کر دی شادی. تو اتنا ایزی ایشو تھا. یہ آج ہم نے پتہ نہیں کہاں سے یہ ذات برادری کے تھندے اپنے گلوں میں ڈال لیے کہ شادیوں کو ایک ناسور بنا کے رکھ دیا، نہ اپنے خاندان کا ملے نہ شادی کرو. ना वो बेचारा आ सके ना आपकी बच्ची का घर बस सके। तो इस्लाम इसमें बहुत ही आसानी का मामला करता है। कहते हैं कि अब्दुल्ला जो थे ये मदीना गए, वहाँ वहब नाम के एक शख्स थे, उनकी बेटी थी आमना, कुरैश की औरत थी, बड़ी आला नसब की थी। इन्होंने रिश्ता पेश किया, उन्होंने शादी कर ली। अल्लाह का करम करण देखिए कि जो अल्लाह के नबी के दादा के साथ हुआ ना, वो इधर भी होने वाला है। जब आपकी शादी हज़रत आमना के साथ हो गई तो वो प्रेग्नेंट हो गई थोड़े दिन के बाद। कुछ अरसे के बाद अब्दुल मुतलिब जो ससुर थे उनके, उन्होंने अब्दुल्ला अपने बेटे को तिजारत के लिए शाम भेजा या मदीना भेजा। कहते हैं कि वापसी में मदीना से गुजरते हुए अब्दुल्ला का इंतकाल हो गया और उनको वहीं में दफन कर दिया गया। यानी अल्लाह के नबी की माँ और आपके बाप दोनों की कब्र जो है वो मदीना में है। इस वक्त नबी सल्लम अपनी माँ के पेट में थे। अब जहाँ लेके सोचिए ज़रा अपने ऊपर, हम अपने ऊपर कितना रहम खाते हैं। हाय ये बच्चा फलां, अल्लाह के नबी को अल्लाह ने कितनी आजमाइशों से गुजारा। बच्चा पेट में हो, बाप का इंतकाल हो जाए, उस बच्चे को लोग क्या कहते हैं? यतीम। अल्लाह कहते हैं वद्दुहा वल्लैल इज़ा सजा मा वद्दका रब्बुका वमा कला वलल आखिरतु खैरुल लक मिनल ऊला वलसौफ युतीका रब्बुका फतरदा अलम यजित का यतीमन फआवा। क्या आप यतीम नहीं थे, फिर हमने आपको जगह दी। तो जब अल्लाह के नबी दुनिया में आए और ये सारी डेट्स जो आपको बताई हैं, तो उस वक्त आपके बाप का इंतकाल हो चुका था। आप सोचिए, अल्लाह ने इंसानियत की हिदायत के लिए एक शख्स को चुना और बाप पहले ही नहीं है। क्या बता रहा है? ये बताया जा रहा है कि अल्लाह खैर देना चाहे ना तो बिन बाप के बच्चे को भी खैर का जरिया बना दे, और बिगड़ने पे आए तो माँ बाप दोनों के होते हुए बच्चे बिगड़ जाए। और यहाँ से ये भी पता चलता है कि नबी मुख्तारे कुल नहीं होते। अगर अल्लाह के नबी सबको खैर दे सकते तो पहले तो अपने बाप को मरने से बचा सकते। अल्लाह के नबी जब पैदा हुए, पैदाइश के वक्त दाया का काम जो था अब्दुर्रहमान बिन औफ की वालदा थी शिफा बिनते अमर, इनके हाथ हुआ। अब ये छोटी छोटी चीज़ें आप नोट करेंगे, कोई याद करने वाली बात नहीं, लेकिन गौर से सुनने वाली बहरहाल बात है कि आपकी दाया कौन थी? शफा बिनते अमर थी। रिवायत में आता है कि जब नबी सल्लम पैदा हुए तो आपकी माँ के जिस्म से एक नूर निकला। अल्लाह निशानियाँ दिखाता है ना, मौजजात भी होते हैं नबियों के। इस तरह नूर निकला कि जिससे मुल्क शाम के महल रोशन हो गए। अब इसकी रियलिटी कितनी थी, किस हकीकत में किस तरह थी, हम इस पर ईमान लाते हैं कि अल्लाह ताला ने इंसानियत को दिखा दिया कि उस वक़्त क्या कुछ हो रहा है। कहते हैं कि मजूसियों की आग जो उनके ख्याल में उनका खुदा है कभी बुझने नहीं देते। अगर मजूसी मज़हब वालों की आग बुझ जाए तो गोया कि उनका खुदा मर गया, इसलिए वो ये शमा जलाते हैं। ये जो ओलंपिक के नाम पे आपने कैंडल जलती देखी है, वो भी असल में पैगन रिलीजन है, तो वो आग बुझने नहीं देते। लेकिन इधर अल्लाह के नबी की पैदाइश की खबर आई, उधर उनकी आग ठंडी हो गई। उसी वक्त उनके जो राहबर, उनके जो प्रीस्ट थे, उन्होंने कहा कि कोई बड़ा मामला हो गया। मुराद ये कि ये इशारे थे कि हुवल्लज़ी अरसल रसूलहु बिलहुदा व दीनिल हक्की लियुज़हिरहु अला दीनि कुल्लिही। अल्लाह नबी के ज़रिए एक ऐसा दीन दुनिया में ला रहे थे कि जिसके आते ही पूरी दुनिया के बातिल और झूठे मज़हब जो थे ख़त्म होने वाले थे। अब आप खुद सोच सकते हैं कि एक बाप पहले ही नहीं है और उसके घर में बच्चा पैदा हो तो खुशी कितनी होगी। जो ही अल्लाह के नबी की पैदाइश हुई, अब्दुल मुतलिब को पैगाम भेजा गया कि अल्लाह ने आपको पोता दिया। खुश हुए, आपको खाना काबा में ले गए, वहाँ अल्लाह ताला से दुआ की, उसका शुक्र अदा किया, कहा कि मैं अपने इस बच्चे का नाम मोहम्मद रखूँगा। यह आपके दादा का दिया हुआ नाम था, यानी जिसकी बहुत तारीफ़ की गई। कहते हैं कि उनकी आपकी माँ ने आपका नाम अहमद रखा। फ़र्क क्या दोनों में? मोहम्मद जिसकी सबसे ज़्यादा तारीफ़ की गई, और अहमद जो सबसे ज़्यादा तारीफ़ करे, किसकी? अल्लाह की सल्लल्लाहु अलैहि वसल्लम। तो ये दोनों नाम आपके हैं, और अहमद नाम आपका सूरह सफ़ में भी आता है, इंजील में आपका तذکرہ अहमद के नाम पर था। अरबों का रिवाज क्या था कि सातवें दिन बच्चों का अकीका भी करते थे और ख़तना भी करते थे। आज भी इस्लाम में ये चीज़ मौजूद है। यहाँ आपको साथ साथ झलकियाँ मिल रही हैं ना कि जिस मुआशरे में अल्लाह के नबी पैदा हो रहे हैं वो कोई काफिर मुआशरा नहीं था, मुसलमान था। लेकिन ये जो शिरकबाजी और इस तरह की चीज़ें हैं, ये ऐसी जैसे आज हम मुसलमान हैं लेकिन शिरकिया काम बहुत सारे करते हैं, बिगड़े हुए ये मुसलमान थे। बहरहाल अकीका किया गया और बहुत बड़ी दावत की गई। अब आपको खिलाने वाली औरत कौन थी, यानी जो आपकी मेड थी, वो उम्मे ऐमन थी। हबशी औरत थी, सियाफाम ब्लैक थी। इनका नाम बरकत था और वाकई अल्लाह ताला ने इनको बहुत बड़ी बरकत दी। क्या लंबी उम्र इन्होंने पाई। जब नबी सल्लम को नबुवत मिली 40 साल की उम्र में, तो ये मुसलमान हुई। हिजरत का मौका आया तो आपके साथ इन्होंने हिजरत भी की, और नबी सल्लम की वफ़ात के 5-6 महीने के बाद ये भी वफ़ात पा गई। यहाँ से आपको पता चलता है कि अल्लाह ने अपने नबी को असली माँ से तो महरूम कर दिया था, अभी हम देखेंगे थोड़े अरसे में, लेकिन जो रज़ाई माँ थी उम्मे ऐमन, इनको लंबी उम्र दी गई।